घटना विश्लेषण र विचार शुक्लफाटा समाचार. शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ. सहकर्मी चुडामणि अरियालसँगै म ओम प्रकाश पाण्डेको नमस्कार. बारासिंह एफएम 102.2, बझाङको सैपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ.
प्रदेशको नाम के राख्ने र
सार्वजनिक गरिनुपर्ने पूर्व मन्त्री भट्टको भनाई.
कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर 8 छाउपडी प्रथा अङ्गाल्नेलाई प्रदान गर्ने सेवा सुविधाबाट वञ्चित गर्ने निर्णय.
दार्चुलाका किसान मौरी पालनतर्फ आकर्षित.
नेपाल भारत बीचको व्यापार समस्या बारे प्रधानमन्त्रीले भारतीय समकक्षीसँग कुरा गर्ने.
सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको काङ्ग्रेस पदाधिकारी बैठकको निष्कर्ष.
एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्न नेदरल्यान्ड्स गएको नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्कने.
शिक्षक आवश्यकता सम्बन्धी अत्यन्त जरुरी सूचना. डडेलधुरा जिल्ला आलिताल गाउँपालिका वडा नम्बर 6 स्थित श्री सिद्ध भगवती माध्यमिक विद्यालयका लागि गणित तथा विज्ञान विषयका एकजना शिक्षकको आवश्यकता भएकोले इच्छुक योग्य जेहेन्दार अनुभवी तथा तपसिलको योग्यता भएका उम्मेद्वारहरूले दरखास्तको लागि यो सूचना प्रसारण गरिएको छ. तपसिल तह माध्यमिक विद्यालय विषय गणित तथा विज्ञान आवश्यक शैक्षिक योग्यता बिएससी आवश्यक कागज पत्रहरू नेपाली नागरिकताको प्रतिलिपि शैक्षिक योग्यताका प्रमाण पत्रहरूको प्रतिलिपि आवेदन दस्तुर 1000 आवेदन दिने अन्तिम मिति श्रावण 25 गतेसम्म तलब सुविधा व्यवस्थापन समितिको निर्णय अनुसार हुनेछ. नोट, अध्यापन अनुमति पत्र लिएकालाई प्राथमिकता दिइनेछ. प्रधान अध्यापक सिद्ध भगवती माध्यमिक विद्यालय. सम्पर्क नम्बर 97 49 00 17 78. विद्यालय व्यवस्थापन समिति अध्यक्ष. सम्पर्क नम्बर 98 48 85 54 29. अब समाचार क्रम विस्तारमा. प्रदेश नम्बर 7 नाम के राख्ने र थाई राजधानी कहाँ बनाउने भन्ने विषयको बहसले अहिले 7 प्रदेश चर्चामा आएको छ. संसदमा प्रदेशको थाई राजधानी र नामको विषयमा बहस तातेसँगै सर्वसाधारणदेखि सांसदहरू पनि विभाजित भएका छन्. राजधानी तराईमा हुनुपर्ने वा पहाडमा हुनुपर्ने भन्ने विषयमा प्रदेशवासीदेखि प्रदेशसभा सदस्य र प्रतिनिधि सभा सदस्य पनि विभाजित भएका छन्. प्रदेश सरकार गठन भएको 6 नपुग्दै राजधानी र प्रदेशको नामको विषयले बहस तातेपछि प्रदेशवासी र सांसदहरू विभाजित भएका हुन्. तर अहिले राजधानी र नामाकरणको विषयमा मतभेद बनाउँदै विवाद गर्नुभन्दा प्रदेशलाई कसरी समृद्धिको बाटोमा लैजाने भन्ने विषयमा केन्द्रित हुनुपर्ने विज्ञहरूको सुझाव रहेको छ. राजधानी र नामाकरणले भन्दा पनि प्रदेशका समस्या पहिचान गर्दै समाधानका उपाय खोज्न सके विकास र समृद्धि सम्भव हुने धेरैको बुझाइरहेको छ. प्रदेश सभा बैठकले राजधानी र नामका लागि सुझाव समिति गठन गरेसँगै यो बहस तुलिएको हो. अस्थायी राजधानी तोक्न पहिले भएको आन्दोलन साम्य भएको 6 नपुग्दै फेरि थाई राजधानी र नामको विषयले संसदमा प्रवेश पाएपछि प्रदेशवासीहरू समेत विभाजित भएका छन्. राजधानीको विषयले फेरि प्रदेशवासीलाई विभाजित पारेको डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र बहादुर खड्काले बताउनुभयो. उहाँले राजनीतिक नेता कार्यकर्ता सांसद नागरिक समाज सर्वसाधारणहरू अहिले राजधानीको विषयले विभाजित भएको बताउनुभयो. धेरै प्रदेशवासीले आफूले कमाएको ठूलो हिस्सा उपचार गर्दै गुमाउनुपर्ने बाध्यता रहेको र शिक्षाको पहुँचमा पुग्नका लागि पनि ठूलो रकम खर्च गर्नुपर्ने बाध्यता रहेको प्रदेशमा नाम र राजधानीका विषयले चर्चा पाउनु त्यति उपयुक्त नभएको धेरैको बुझाइरहेको छ. यो सम्बन्धी रिपोर्ट हामी केही बेर पछि बजाउनेछौँ.
नेपाल कम्युनिस्ट पार्टीका थाई समिति सदस्य एवं पूर्व मन्त्री लेखराज भट्टले निर्मलाका हत्यारा छिटो पत्ता लगाई सार्वजनिक गरिनुपर्ने बताउनु भएको छ. आज कञ्चनपुर सदरमुकाम महेन्द्र नगरमा पुग्नुभएका उहाँले घटनाको बारेमा गम्भीर चासो राख्दै बलात्कार गरी हत्या गरिएको जस्तो जघन्य अपराधका दोषीलाई अधैसम्मको कारवाही गराउने सवालमा कुनै कसर बाँकी नराख्ने बताउनु भयो. यस्तो जघन्य घटनामा कसैले पनि राजनीति गर्न नहुने उहाँको भनाइरहेको थियो. साथै उहाँले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक दिलीराज विष्टलाई छिटो हत्यारा पत्ता लगाई सार्वजनिक गर्न निर्देशन समेत दिनुभयो. बलात्कारपछि हत्या गरिएकी 13 बालिका निर्मला पन्तको हत्या भएको 9 भइसक्दा पनि ठोस प्रगति हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै नेता भट्टले घटनामा संलग्नहरूको खोजी गर्न प्रहरीले कुनै पनि बाहनामा ढिलाइ गर्न नहुने बताउनु भयो. त्यसै गरी कञ्चनपुरको भीमदत्त नगरपालिका 3 उल्टाखामकी 13 बालिकाको बलात्कार र हत्यामा संलग्नको खोजी गरी कारवाहीको माग राख्दै आज धनगढीमा बृहत प्रदर्शन भएको छ. घटना घटेको 1 बितिसक्दा समेत दोषीलाई पक्राउ गर्न नसकेको भन्दै प्रदर्शनकारीहरूले आक्रोश व्यक्त गरेका थिए. बलात्कारका घटनाहरूको सही तरिकाले अनुसन्धान गरी अपराधीलाई हदैसम्मको कारवाही र पीडितलाई न्यायको व्यवस्था गर भन्ने नारासहित निस्किएको विरोध र्याली जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोडसभामा परिणत भएको थियो. कोडसभामा बोल्दै महिला अधिकार कर्मी निर्मला बागचन्दले घटनाको चाँडो अनुसन्धान नगरिए शान्तिपूर्ण र्याली आन्दोलनमा परिणत हुने चेतावनी दिनुभयो। यदि दोषीलाई उन्मुक्ति दिने चलखेल भए आफूहरूलाई सह्य नहुने प्रदर्शनकारीहरूले चेतावनी दिएका छन्।
पछिल्ला चार महिनाको अवधिमा दैविक प्रकोपका विभिन्न घटनामा प्रदेश नम्बर 7 29 जनाको ज्यान गएको छ। प्रदेश 7 दैविक प्रकोपका घटनामा सबैभन्दा बढी बझाङमा जनधनको क्षति भएको छ। राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार चार महिनाको अवधिमा दैविक प्रकोपका घटनाबाट प्रदेश 7 विभिन्न जिल्लामा 22 घाइते भएका छन्। आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार प्रदेशमा पहिरोमा परि 6 जनाको ज्यान गएको छ। त्यस्तै बाढीबाट 8 जना, हावाहुरीबाट 2, नदी खोलामा डुबेर 12 जना र भारी वर्षाका कारण 1 जनाको ज्यान गएको छ। 7 प्रदेशमा विपदमा 16 जना महिला र 13 पुरुषको ज्यान गएको छ। त्यस्तै विभिन्न दैवी प्रकोपका विभिन्न घटनामा 12 महिला र 10 जना पुरुष घाइते भएका छन्। केन्द्रको तथ्याङ्क अनुसार भारी वर्षासँगै बाढी, पहिरो, डुबान, हावाहुरी लगायतका घटनामा 339 जना प्रभावित भएका छन्। त्यस्तै 14 घरमा पूर्ण क्षति भएको छ भने 252 घरमा आंशिक क्षति पुगेको छ। त्यस्तै 6 गोठ भत्किनुका साथै 41 पशु चौपायामा पनि क्षति पुगेको छ। 4 महिनाको अवधिमा दैवी प्रकोपका विभिन्न घटनामा बझाङमा ज्यान गुमाउनेको संख्या सबैभन्दा अधिक रहेको हो। बझाङमा 8 जना पुरुष र 6 जना महिला गरी 14 जनाले ज्यान गुमाएका छन् भने 2 जना घाइते भएका छन्। त्यसै गरी कैलालीमा 7 महिला र 1 पुरुष गरी 8 जनाको ज्यान गएको छ। कैलालीमा 2 पुरुष र 1 महिला गरी 3 जना बेपत्ता अवस्थामा रहेको जनाइएको छ। राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार दैविक प्रकोपमा विभिन्न घटनामा कञ्चनपुरमा 2 पुरुष र 3 महिला गरी 5 जनाको ज्यान गएको छ भने 2 पुरुष र 1 महिला गरी 4 जना घाइते भएका छन्। केन्द्रको तथ्याङ्क अनुसार कैलालीमा भारी वर्षामा परि 1 जनाको ज्यान गएको थियो भने नदीमा डुबेर 1 पुरुष र 3 महिलाले ज्यान गुमाएका थिए। त्यस्तै कैलालीमा हावाहुरीबाट 2 महिला र पहिरोमा पुरेर 1 जना महिलाको ज्यान गएको छ। कैलालीमा नदीमा डुबेर 2 जनाको ज्यान गएको छ भने कञ्चनपुरमा बाढीबाट 1 जना, दार्चुलामा चट्याङ लागेर 1 जना र ढुङ्गाले लाग्दा 1 जनाको ज्यान गएको थियो।
कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर 8 छपडी प्रथा अँगाल्नेलाई स्थानीय तहबाट प्रदान गर्ने सेवा सुविधाबाट वञ्चित गर्ने निर्णय गरेको छ। वडा नम्बर 8 छाउपडी प्रथा छाड्ने प्रतिबद्धता गरे मात्रै वडा कार्यालयबाट सेवा दिइने गरिएको छ। महिनावारी हुँदा अलग्गै गोठमा बस्नुपर्ने, 5 दिनसम्म छुन नहुने, पानीको धारा छुन नहुने, पोसिला खानेकुरा खान नहुने जस्ता अन्धविश्वास नहटेपछि सेवा सुविधामा रोक लगाउनु परेको वडा अध्यक्ष बहादुर महराले बताउनु भयो। उहाँले वडामा सेवा लिन आएका सेवाग्राहीलाई छाउपडी प्रथा मान्ने गरे नगरेको सोधपुछ गरेपछि मात्रै सेवा दिने व्यवस्था गरिएको बताउनु। छपडीका कारण महिला अलग्गै गोठमा राखिँदा असुरक्षित हुने, सर्प र जङ्गली जनावरको आक्रमणमा पर्ने तथा विभिन्न रोगको संक्रमण बढ्ने गर्दछ। वर्षौंदेखि कुरीतिका रूपमा चल्दै आएको यस प्रथालाई रोक्न खोजे पनि लुकीछुपी कायमै रहेकाले सेवामा रोक लगाउनु परेको अध्यक्ष महराले बताउनु भयो। छपडी प्रथा अँगालेको सेवा सुविधामा रोक लगाउन थालेपछि हालसम्म 1 दर्जनभन्दा बढी व्यक्ति सेवाबाट वञ्चित भएको उहाँले जानकारी दिनुभयो। वडाले घरेलु हिंसा, बाल विवाह, अनमेल विवाह गर्ने, लागु औषधमा संलग्न, घरमा शौचालय नभएका बालबालिकालाई पूर्ण खोप नलगाउने र बालबालिकालाई विद्यालय नपठाउने लगायतका कार्यमा संलग्नले आफ्नो व्यवहारमा सुधार गर्ने प्रतिबद्धता नगर्दासम्म कुनै पनि सेवा सुविधा नदिने जनाइएको छ। वडामा मदिरा बिक्री, वितरण, उत्पादन र सेवन गर्नलाई 1 वर्ष अघि नै सेवा सुविधा नदिने वडा कार्यालयले नियम बनाई कार्यान्वयन गरिरहेको छ।
महाकाली नदीको किनारमा रहेको डडेलधुरा परशुराम धाम वर्षेनीको बाढीले सङ्कटमा पर्दै गइरहेको छ। 1.5 दशकदेखि निर्माण गरिएको तटबन्ध भत्किन थालेपछि डडेलधुराको भित्रीमध्ये क्षेत्र परशुराम नगरपालिका 5 पर्ने परशुराम धाम सङ्कटमा परेको हो। 2056 परशुराम धाम क्षेत्रभन्दा 2 किलोमिटर माथि परिगाउँ क्षेत्रबाट महाकालीको भङ्गालो गाउँ पसेपछि तटबन्ध निर्माण गरिएको थियो। 3 वर्ष यता निरन्तरको कटानले प्रसिद्ध तीर्थस्थल सङ्कटमा पर्न थालेको छ। परशुराम धाम मात्र नभई तटबन्ध निर्माण नहुने हो भने परिगाउँ क्षेत्रमा समेत महाकाली नदी पस्न सक्ने खतरा देखिएको छ। परापूर्वकालमा विष्णुका अवतार मानिने परशुरामले तप गरेको क्षेत्रका रूपमा परिचित परशुराम धाम महाकाली नदी कटानको उच्च जोखिममा रहेको परशुराम धाम क्षेत्र विकास समितिका पूर्व अध्यक्ष कैलाश कुमार पाण्डेले बताउनुभयो। उहाँका अनुसार 5-6 वर्ष अगाडि यहाँ हालिएका तारजालीहरू नष्ट भइसकेको र ढुङ्गा खसिसकेको अवस्थामा रहेका छन्। महाकाली नदीमा व्यवस्थित रूपमा तटबन्ध भए मात्रै परशुराम धामको संरक्षण हुने उहाँको बुझाइरहेको छ। विगतमा निर्माण भएको तटबन्ध महाकालीको बाढीले कटान गरेर बगाउँदै लगेको र अहिले आएर कुनै पनि सरकारको ध्यान जान नसक्दा परशुराम धाम क्षेत्रमा समस्या भएको उहाँले बताउनुभयो। 1.5 दशक अघि महाकालीको भङ्गालो गाउँ फर्किएको क्षेत्रमा पनि तटबन्ध आधाभन्दा बढी बगाएको छ। चालीभित्र ढुङ्गा परेर झारो टार्ने किसिमले बनाएको तटबन्ध महाकालीले बगाउन सुरु गरेको हो। व्यवस्थित रूपमा तटबन्ध निर्माण नहुँदा त्यहाँ रहेको मन्दिर पनि बाढीले बगाउने खतरा रहेको स्थानीय गणेश थामीले बताउनुभयो। संरक्षणको अभावमा खतरामा रहेको परशुराम धामको संरक्षणका लागि प्रदेश सरकारले पनि विशेष ध्यान दिनुपर्ने उहाँको भनाइरहेको छ। प्रदेश नम्बर सातको थाई राजधानी रहने स्थान र नामाकरण बारे सुझाव दिन संसदीय समिति गठन भएसँगै यसबारे बहस सुरु भएको छ। राजनीतिक नेता कार्यकर्ता तथा नागरिक स्तरमा पनि राजधानी र नामको विषयको बहस सुनिन थालेको छ। विशेष गरी प्रदेश नम्बर सातको राजधानी तराईमा हुनुपर्ने र तराईमा नभई पहाडमा हुनुपर्ने दुई फरक मत देखिएका छन्। अहिले सामाजिक सञ्जालहरूमा पनि राजधानी कहाँ हुने र के नामाकरण हुने भन्ने विषयमा तर्क वितर्क हुन थालेका छन्। यसै विषयमा एक रिपोर्ट सहकर्मी निर्मला खनायतबाट।
हिजो आज राजनीतिक दलका नेता र सांसदहरूमा मात्रै नभई सर्वसाधारण बीच पनि एउटै कुराले चर्चा पाएको देखिन्छ। प्रदेशको राजधानी कहाँ राख्ने र के नाम राख्ने भन्ने विषयले निकै चर्चा पाइरहेको हो। यसका लागि सर्वसाधारण बीच पनि मतभेद देखिएको छ। राजधानी कहाँ हुनुपर्ने भन्ने विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलभित्रै सांसद र नेताहरू बीच गम्भीर मतभेद देखिन्छ। पार्टीभित्रै पनि प्रदेश नामाङ्करणका बारेमा मतभेद देखिन थालेपछि प्रदेशको स्थायी राजधानी र नामाङ्करण बारे सुझाव दिनका लागि गठन गरिएको 5 सदस्यीय सुझाव समितिका सदस्यहरू पनि दुविधामा परेका छन्। समिति गठन भएको 5 दिन बितिसक्दा समेत आफूहरूको छलफल हुन नसकेको उनीहरू बताउँछन्। सांसद तथा नेपाली काङ्ग्रेसका नेता श्यामलाल राणा:
बाहिर सुनाइबाट अब आफ्ना आफ्ना भनाइहरू धेरैका किसिमका छन्। अब अहिलेसम्म खासै गरेर राजधानी एउटा ठाउँमा राख्नुपर्छ भनेर अब हामीले अधिकारिक व्यक्तिहरूबाट अधिकारिक किसिमको सल्लाह लिएका छैनौँ। बहुमतको राय के हुन्छ त्यस्तै हो।
बहुमतबाट राजधानी र नामका बारेमा जुनसुकै निर्णय आए पनि आफूहरूलाई स्वीकार्य हुने समितिका सदस्यहरूको भनाइ छ। प्रदेशको नामाङ्करण र राजधानीको टुङ्गो संसदको दुई तिहाईले लगाउने व्यवस्था छ। तर यो विषयमा सांसदहरूका आआफ्नै तर्क रहेका छन्। कोही तराईको कैलालीको धनगढी र अत्तरिया राजधानीका लागि उपयुक्त छ भन्छन् भने कोहीले पहाडी जिल्ला डोटीलाई उपयुक्त भन्ने गरेका छन्। डोटीबाट निर्वाचित सांसद भरत खड्का भूगोल, सन्तुलित विकास, ऐतिहासिक निरन्तरताका दृष्टिले राजधानीका लागि दिपायल नै उपयुक्त भएको तर्क गर्नुहुन्छ। तराईमा राजधानी बनाउँदा पहाडी क्षेत्र विकासमा अझ पछाडि पर्ने र तराईको उर्वर भूमि घडेरीमा परिणत हुने आशंका व्यक्त गर्नुभयो। तर काङ्ग्रेसकै कतिपय सांसद राजधानी धनगढी अत्तरिया क्षेत्रमा हुनुपर्ने पक्षमा छन् भने नेकपाकी सांसद सुनकुमारी चौधरी भने नामाङ्करणका विषयमा खासै छलफल हुन नसके पनि पहाड र तराईका जनतालाई पाएक पर्ने ठाउँ र दुवैलाई चिनाउने नामाङ्करण गरिने बताउनुहुन्छ। प्रदेशको ठाउँका लागि विवाद देखिए पनि प्रदेशको नामाङ्करणका विषयमा भने ठुलो विवाद हुने देखिँदैन। अहिले सेती महाकाली, सुदूरपश्चिम, खप्तड आदि नाम चर्चामा रहेका छन्। तर सेती महाकाली र खप्तड प्रदेशमा सहमति हुन सक्ने सम्भावना रहेको सांसदहरूले बताएका छन्। प्रदेशको स्थायी राजधानी र नामाङ्करण बारे सुझाव दिनका लागि संसदले तारालामा तामाङको संयोजकत्वमा 5 सदस्यीय सुझाव समिति गठन गरेको छ। समितिलाई यही साउन 21 गते भित्र सरकारवाला सबै पक्षसँग उपयुक्त छलफल गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी समेत दिइएको थियो। तर सांसदहरूका अनुसार अहिलेसम्म सामान्य छलफल समेत हुन सकेको छैन। शुक्लाफाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पारो भएको छ श्रोता विचारको। प्रदेश नामाङ्करण गर्दा विशेष त के कुरामा ध्यान दिनु पर्ला भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
नामाङ्करण गर्दाखेरि जस्तो राजधानी तराईतिर भयो भने नामाङ्करण पहाडीतिर राख्ने कि पहाडतिर राजधानी भयो भने नामाङ्करण फारवर्ड राख्ने कि त्यस्तो फारवान त्यस्तो राख्ने कि भन्ने मेरो
पञ्चकेशी। प्रदेश नम्बर 7 राजधानीको नामाङ्करण गर्दाखेरि सबै जात जाति धर्म लिङ्गहरूलाई समेटेर नाम राख्नु उचित होला। पहाडी तराई भेगमा पनि अब जुनसुकै ठाउँमा राख्दा भए पनि अब हिमाली भेगमा, तराई भेगमा, पहाडी भेगमा बस्ने सबै खालका जात जाति धर्म लिङ्गहरूलाई समेटेर नाम सबैले सोचेर राख्दा ठिक होला जस्तो लाग्छ।
सबैलाई समेटेर राख्दा राम्रो होला अनि महाकाली सिद्धि राख्दा पनि राम्रै हुन्छ।
प्रदेशलाई नामकरण गर्दाखेरि सम्पूर्ण दलहरू लगायतदेखि लिएर बुद्धिजीवीहरू लगायतका व्यक्तित्वहरूसँग छलफल गर्ने, सल्लाह सुझाव गर्ने अनि सबैको मिलेमत अनुसार सबैले चाहेको टपिकमै नाम राख्दा चाहिँ राम्रो होला।
लक्ष्मी भण्डारी, नामकरण गर्दाखेरि एकहोरो सरकार जसरी अहिले भनौँ कम्युनिस्टको सरकार छ, आफ्नो
वर्चस्व मात्रै राखेर आफ्नो मात्रै अधिकार जमाएर आफूले मात्रै त्यसको निर्णय नलिएर सबै पार्टीका साथीहरूलाई सबैलाई सोच विचार गरेर जानिसुने व्यक्तिहरू हुनुहुन्छ, व्यक्तित्वहरू हुनुहुन्छ, सबै क्षेत्रबाट सबै व्यक्तित्वहरूलाई समेटेर वर्गहरू छन्, बनाउ जनजातिहरू छन्, सबै क्षेत्रलाई कसैले पनि नछुटाएर सबैको विचारधारा बुझेर अनि मात्रै नामाकरण गर्दा एकदमै राम्रो होला जस्तो मलाई लाग्छ।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार तपाईँ अहिले शुक्लफाटा एफएम 96.4 मेगाहर्ज, बारासिङ एफएम 102.2, बझाङको सैपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः हुनेछौँ।
आहा, यति राम्रो हार कहाँबाट बनाएर ल्याएकी सुन्तले?
मिथिला सुनचाँदी पसल छ नि महेन्द्रनगरमा, हो त्यही बनाएकी हुँ। तपाईँ पनि नानीको लागि गहना बनाउने भन्दै हुनुहुन्थ्यो नि, त्यहीबाट बनाउनुहोस् है।
यति राम्रा गहना बनाउने पसल छोडी म अन्त किन जाउँला नानी?
हजुर, तपाईँ पनि गहना बनाउन सोच्दै हुनुहुन्छ भने मिथिला सुनचाँदी पसल महेन्द्रनगरमै जानुहोस् है।
न्यू मिथिला सुनचाँदी पसल महेन्द्रनगर कञ्चनपुर, वर्षौँदेखि तपाईँको सेवामा तल्लीन एकमात्र सुनचाँदी पसल।
के तपाईँ महेन्द्रनगरमा सभा, सेमिनार, गोष्ठी वा कुनै तालिमको आयोजना गर्दै हुनुहुन्छ? तपाईँको सम्पूर्ण आवश्यकता समेट्न सक्ने शुक्लाफाटा स्रोत विकास केन्द्रलाई अवश्य सम्झनुहोला। स्वच्छ तथा शान्त वातावरणको ट्रेनिङ हल, 30 जना सहभागीका लागि आरामदायक शयन कक्ष, 24 घण्टा विद्युतको सेवा, निशुल्क इमेल इन्टरनेटको सुविधा। शुक्लाफाटा स्रोत विकास केन्द्रलाई अवश्य सम्झनुहोला। शुक्लाफाटा स्रोत विकास केन्द्र, सम्पर्क फोन 0995257977।
हर पाइलामा आनन्द क्षणहरूमा खुशीका पलहरूमा जोश छ जिन्दगीको हुन्छ म्याजिक पल पलमा।
लेटेस्ट टेक्नोलोजीबाट उत्पादित म्याजिक फुटवेयर धेरै रेन्जहरूमा उपलब्ध, आकर्षक डिजाइन भएको, सबैलाई उपयुक्त म्याजिक फुटवेयर, पल पलमा हुन्छ म्याजिक।
ह्याप्पी न्यू इयर, ह्याप्पी न्यू इयर,
ह्याप्पी न्यू इयर,
यामा सँगै मनाऊ ह्याप्पी न्यू इयर, यात्रा सफल सुखद रहोस् यामा चाहन्छ, सम्बन्ध प्रगाढ बनोस् यामा भन्दछ, स्योर सक्न गर्छु क्यासब्याक पाइन्छ, किन्ने सक्ने जे गरे नि उपहार भरमा छ।
नयाँ वर्ष 2075 को आगमन सँगै तपाईँको जीवनलाई यमाहामय बनाउन यमाहा तपाईँलाई आमन्त्रण गर्दछ। ह्याप्पी न्यू इयर बिक्री समारोहमा कार्यक्रम, खरिद योजना नभएकाका लागि टेस्ट राइड एन्ड बेस्ट राइड, सेल्फी खिचाउन कन्टेस्ट, खरिद योजना भएकाहरूका लागि छ स्क्रैच बुक जसमा पाउनुहुनेछ ₹50,000 सम्मको स्योर सर्ट क्यास डिस्काउन्ट, अनि लक टेस्ट गरी 100% सम्मको क्यास ब्याक, आफ्टर सेल सर्भिस गिफ्ट पनि हुनेछ, साथमा तपाईँको परिवार तथा बच्चाहरूको लागि आकर्षक गिफ्ट ह्याम्पर। विस्तृत जानकारीका लागि आजदेखि 2075 वैशाख मसान्तसम्म तपाईँको नजिकको यमाहा शोरूमहरूमा सम्पर्क गर्नुहोस्।
श्यामराठी ट्रेडर्स, गल्ली नम्बर 3, महेन्द्रनगर, कञ्चनपुर।
ख्याल त राख्नै पर्छ, मात्रै चाहेर के? चाहना त सबैको यही हुन्छ कि उसको कपाल होस् लामो, कालो र बाक्लो। त फेरि साधारण तेल किन? अरे भाइ, तेलमा औषधीय गुण भए पो अनि त कपाल मजबुत हुन्छ। त्यसैले त मेरो भरोसा हो केश किङ आयुर्वेदिक तेल, जो बनेको छ 16 खास आयुर्वेदिक तत्त्वले। केश किङ राख्छ मेरो कपालको ख्याल अनि कपाल हुन्छ लामो, कालो र बाक्लो। केश किङ, द किङ अफ हेयर ऑयल्स।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। दार्चुलाका किसान मौरी पालनतर्फ आकर्षित भएका छन्। मह बिक्रीबाट आमदानी राम्रो भएसँगै मौरी पालन व्यवसायमा किसानहरू आकर्षित हुन थालेका हुन्। केही वर्ष यता दार्चुलाका किसानहरू मौरी पालन व्यवसायबाट मनग्य आमदानी गर्दै आएका छन्। विगतमा परम्परागत रूपमा मौरी पाल्दै आएका किसानहरू अहिले व्यावसायिक मौरी पालनमा जुटेका छन्। मालिकार्जन 2 भगवतीका रामसिंह धामीले पोहोर सातामै 3 किलो मह उत्पादन गरेका थिए। व्यावसायिक मौरी पालन सुरु गरेपछि यो वर्ष उहाँले सातामा 5 किलो उत्पादन भइरहेको जानकारी दिएका छन्। घर खर्च र छोराछोरीको पढाइ खर्च मह बेचेरै चलेको उहाँले बताउनुभयो। करिब 1 दशकदेखि मौरी पाल्दै आएका जोशीले 4 वर्ष यता व्यावसायिक रूपमा जुटेको बताउनुभयो। बजार विस्तार हुनु र राम्रो मौसमका कारण महको उत्पादनमा वृद्धि भएको जोशीको भनाइरहेको छ। सरकारी तथा गैर सरकारी निकायबाट सिपमूलक तालिम पाएपछि किसानले मौरी पालनबाट राम्रो आमदानी गरिरहेका छन्। दार्चुलामा मौरी पालनको सम्भावना राम्रो रहेको उद्योग विकास शाखा प्रमुख पदम बहादुर ठकुराठीले जानकारी दिनुभयो।
डलधुराको भागेश्वर 5 को शारदा माध्यमिक विद्यालय पुग्ने एउटा मात्रै बाटो छ। त्यही बाटोको बिचमा भगवतीको मन्दिर भएकाले गाउँका किशोरीहरू महिनामा 5 दिन विद्यालय जानबाट वञ्चित हुने गर्दछन्। परीक्षाका बेला बाटो छलेर 1 घन्टा थप हिँडेर मात्र उनीहरू विद्यालय पुग्थे। अघि पछि महिनावारी भएका बेला किशोरीहरू विद्यालय नै जाँदैनथे। विद्यालय मात्र होइन मठ मन्दिर सार्वजनिक कार्यक्रम र परिवारमा हुने धार्मिक कार्यक्रममा पनि रजस्वला भएकी महिलाले सहभागी हुन पाउँदैनथे। रजस्वला भएकी महिला बिरामी हुँदा पनि स्वास्थ्य संस्था जानुपर्ने पर्दा बाटोमा मठ मन्दिर भए छलेर जानुपर्ने बाध्यता थियो। महिनावारी भएको समयमा चाहिने आवश्यक पौष्टिक आहार पाउने कुरा त छोडौँ, रजस्वला भएपछि नदीमा बनेका पुल तर्न पनि पाइँदैन थियो। अहिले त्यो अवस्था हटेको छ। गाउँपालिकाले छाउपडी विरुद्धको अभियान सुरु गरेपछि आजभोलि गाउँघरमा निकै परिवर्तन आएको छ। दुर्गम भागेश्वर गाउँपालिकाको छाउपडी विरुद्धको अभियान जनप्रतिनिधिमा लगन र इमान्दार भए जस्तै कठिन काम पनि सफल हुन सक्छ भन्ने उदाहरण बनेको छ। स्थानीय तह चुनाव लगत्तै गाउँपालिकाका पदाधिकारीहरूले थालेको छाउपडी विरुद्धको अभियानले अहिले सार्थकता पाएको छ। दशकदेखि विभिन्न गैर सरकारी संस्थाले डडलधुरामा सुरु गरेको छाउपडी विरुद्धको अभियान सार्थक हुन नसकिरहेको अवस्थामा बागेश्वर गाउँपालिकाले थालेसँगै ग्रामीण क्षेत्रमा ठुलो परिवर्तन आउन थालेको हो। प्रदेश साथमै एकमात्र महिला गाउँपालिका प्रमुख कौशिला भट्टले निर्वाचित भए लगत्तै छाउपडी विरुद्धको अभियान पहिलो प्राथमिकतामा राखेर काम सुरु गर्नुभयो। पहिलो वर्ष औपचारिक र अनौपचारिक हरेक कार्यक्रम विकास निर्माणका योजनाको अनुगमन विद्यालय र सार्वजनिक संस्थाका कार्यक्रममा उहाँले छाउपडी विरुद्ध जनचेतना जगाउने काम सुरु गर्नु भएको हो।
कञ्चनपुरको भीमदत्त नगरपालिकाका 19 वडाका निर्वाचित महिला जनप्रतिनिधिलाई 3 महिने कम्प्युटर र केश श्रृङ्गार तालिमको आज उद्घाटन गरिएको छ। महिला सशक्तिकरण समाज कल्याण परिषद कञ्चनपुरको आयोजना तथा समाज कल्याण परिषद लैनचोर काठमाडौँको सहयोगमा तालिम सञ्चालन भएको हो। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर 4 को समेत सहयोग रहेको कार्यक्रमका सभापति महिला सशक्तिकरण समाज कञ्चनपुरका अध्यक्ष दुर्गा भट्ट रहेको कार्यक्रममा प्रमुख अतिथि प्रदेश नम्बर 7 का प्रदेश सभा सदस्य प्रकाश रावल रहनु भएको थियो। त्यसै गरी विशिष्ट अतिथि पूर्व सांसद आनन्दी पन्त रहनु भएको थियो। कञ्चनपुरको भीमदत्त नगरपालिकाका 19 वडाका निर्वाचित महिला जनप्रतिनिधिको क्षमता अभिवृद्धि गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको महिला सशक्तिकरण समाज कल्याण परिषद कञ्चनपुरका उपाध्यक्ष लक्ष्मी भट्टले बताउनुभयो। तालिममा निर्वाचित महिला जनप्रतिनिधिलाई कम्प्युटर सम्बन्धी तथा केश श्रृङ्गार सम्बन्धी तालिम दिइने जनाइएको छ। कार्यक्रममा जिल्ला सम्मेलन समितिका उपाध्यक्ष सानुमाया बुढ थापा महर, पत्रकार महासङ्घका जिल्ला अध्यक्ष विष्णु अवस्थी, अधिवक्ता पुनम चन्द, अधिवक्ता कौशल्य ओझा लगायतको उपस्थिति रहेको थियो। तालिममा मुख्य प्रशिक्षक सुरेन्द्र ओझा, कम्प्युटर प्रशिक्षक सुनिल ओझा, ब्युटी पार्लर प्रशिक्षक ईश्वरी रहनु भएको छ। साथै कार्यक्रममा 2 दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम लिएका महिला जनप्रतिनिधिलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।
बाजुराको बढी मालिका नगरपालिका 9 स्थित चौराटामा भूकम्प मापन केन्द्रको भवन निर्माण गरिएको छ। भूकम्प मापनमा सहजता होस् भन्ने उद्देश्यले चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त भूकम्प मापन केन्द्रको भवन बाजुरामा समेत निर्माण गरिएको हो। चीन सरकारको लगानीमा निर्माण गरिएको उक्त भवन चौराटा स्थित मन्टेश्वरी आधारभूत विद्यालयको परिसरमा निर्माण गरिएको प्रदेश नम्बर 7 का बाजुरा र दार्चुलामा भवन निर्माण गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद चिन्तन तिमिलसेनाले बताउनु भयो। तिमिलसेनाका अनुसार एक प्रदेशका दुईवटा हिमाली जिल्लामा भवन निर्माण गरिएको, भूकम्पको बढी जोखिम देखिएका र हिमाली जिल्लामा भवन निर्माण गरिएको र तत्काल कार्यालय सञ्चालन गरिने जनाइएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा फोहोरबाट ऊर्जा उत्पादन गरिने भएको छ। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसित सहकार्य गरी बायोग्यास प्लान्ट बनाउन लागि हो। गत वर्ष भीमदत्त नगरपालिका र केन्द्रबीच सम्झौता भए बमोजिम उक्त केन्द्रको परामर्शदाताले भीमदत्त नगरपालिकाको 3, 8, 9 र 18 सम्भाव्यता अध्ययन गरेको क्षेत्रीय शहरी विकास आयोजनाका वातावरण अधिकृत पदमराज जोशीले बताउनुभयो। उक्त केन्द्रका बायोग्यास विशेषज्ञ उत्तम झा नेतृत्वको टोलीले गरेको स्तरगत अवलोकनका क्रममा देखिएका सबै जानकारीका आधारमा विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गरिने जनाइएको छ। नगरपालिकामा बढ्दो जनसङ्ख्याको चापको अनुपातमा उत्पादन हुने फोहोर व्यवस्थापनका लागि ऊर्जा उत्पादन उपयुक्त विकल्प हुने जनाइएको छ। भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजारसहित विभिन्न स्थानबाट दैनिक 5 टन फोहोर निस्कने गरेको छ। यसमा 40% कुहिने फोहोर निस्कने गरेको छ। त्यसै गरी महिला तथा वृद्ध सेवा केन्द्र भीमदत्त नगरपालिका वनखेतका वृद्ध वृद्धहरूलाई दोसलासहित फलफुल वितरण गरिएको छ। विश्वास फिल्मस डान्स एन्ड एक्टिङ सेन्टरका निर्देशक आकाश बोहरद्वारा वृद्धाश्रममा रहेका वृद्ध वृद्धहरूलाई रामनामी चादर र दोसलासहित फलफुल वितरण गरिएको हो। नितान्त सेवाभावले आफूले सक्दो सहयोग गरी असहाय तथा वृद्ध वृद्धहरूलाई सम्मान स्वरूप आफूले सानै भए पनि सहयोग गरेको निर्देशक आकाश बोहराले बताउनुभयो। विश्वास फिल्मस डान्स एन्ड एक्टिङ सेन्टरले सुदूरपश्चिमका नौटे जिल्लामा रहेका धार्मिक पर्यटकीय तथा ऐतिहासिक क्षेत्रका बारेमा डकुमेन्ट्रीको निर्माण समेत गरेको छ। साथै भाग 9 अझै डकुमेन्ट्री निर्माण गरिने निर्देशक बोहराले बताउनुभयो। यस क्षेत्रको पहिचान झल्किने डकुमेन्ट्री निर्माणका साथसाथै सामाजिक कार्यमा पनि आफूहरू लाग्ने उहाँको धारणा रहेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारत बीचको व्यापारमा देखिएको समस्यालाई तत्काल समाधान गरिने बताउनु भएको छ। हालसम्म देखिएका व्यापारका असमझदारी हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा एक टोली भारतीय समकक्षीसँग छलफल गर्न तत्काल पठाउन लागि प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो। उद्योग संगठन मोरङले आज प्रधानमन्त्री निवास बालुवाटारमा गरेको अन्तर्क्रियामा उहाँले नेपालमा हुन लागेको बिमस्टेक सम्मेलनमा सहभागी हुन आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यापार समस्याको बारेमा कुरा गरिने उल्लेख गर्नु प्रधानमन्त्री ओलीले उद्यमी र सरकार मिलेर नेपालको परिचय बदल्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले अहिलेको बढ्दो व्यापार घाटालाई कम गर्नुपर्ने, व्यापार सन्तुलन कायम गर्नुपर्ने र समग्र आर्थिक अवस्था परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो। उद्योगको स्थापना र सञ्चालनका लागि सरकारले जे जति सहुलियत दिन सकिन्छ त्यसमा कन्जुस्याई नगर्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाउनुभयो। सरकारले दोहोरो तेह्रो कर नलिने भन्दै व्यवसायीहरूले कर वृद्धिको विषयमा गुनासो गरेपछि त्यस विषयमा आफूले थप जानकारी लिने तर दोहोरो करको व्यवस्था चाहिँ हटाइने बताउनुभयो।
दुई तिहाईको ओभरमा सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको नेपाली काङ्ग्रेस पदाधिकारी बैठकले निष्कर्ष निकालेको छ। पार्टी सभापति शेरबहादुर देवाको निवास बुढा नीलकण्ठमा आज बसेको पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकले न्यायालयमा सरकारले हस्तक्षेप गरेको निष्कर्ष निकालेको हो। प्रधान न्यायाधीशमा सिफारिस हुनुभएका दीपक राज जोशीलाई हिजो संसदीय सुनवाई समितिले अस्वीकृत गरेपछि त्यसबारेमा छलफल गर्न देउबाले बैठक बोलाउनु भएको थियो। व्यक्ति प्रधान न्यायाधीश हुनु वा नहुनुमा भन्दा पनि प्रक्रिया मिचेर दुई तिहाईको बलमा सत्ताधारी दल अघि बढेको निष्कर्ष काङ्ग्रेसले निकालेको नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो।
अब खेल खबर। एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्न नेदरल्यान्ड्स गएको नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्किने भएको छ। दुईवटा एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्न गएको टोली श्रृङ्खला बराबरी गर्दै फर्कन लागेको हो। पहिलो खेलमा 55 रनले पराजित भएको नेपालले दोस्रो खेल 1 रनको रोमाञ्चक जितका साथ श्रृङ्खला बराबरी गरेको थियो। गएको साउन 2 गते इङ्ल्यान्डको लर्ड्समा भएको त्रिकोणात्मक श्रृङ्खला तथा नेदरल्यान्ड्समा भएको एक दिवसीय क्रिकेट श्रृङ्खला खेल्न नेपाल लन्डन पुगेको थियो। त्यहाँ 4 अभ्यास तथा त्रिकोणात्मक श्रृङ्खला खेलेर नेपाली टोली नेदरल्यान्ड्स पुगेको हो र भोलि नेपाल फर्कदैछ।
समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
प्रदेशको नाम के राख्ने र थाई राजधानी कहाँ बनाउने भन्ने विषयमा 7 प्रदेशमा चर्चा।
निर्मलाका हत्यारा छिटो पत्ता लगाउन सार्वजनिक गरिनुपर्ने पूर्व मन्त्री भट्टको भनाई।
कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर 8 छाउपडी प्रथा अङ्गालेलाई प्रदान गर्ने सेवा सुविधाबाट वञ्चित गर्ने निर्णय।
दार्चुलाका किसानहरू मौरी पालनतर्फ आकर्षित।
नेपाल भारत बीचको व्यापार समस्या बारे प्रधानमन्त्रीले भारतीय समकक्षीसँग कुरा गर्ने।
सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको काङ्ग्रेस पदाधिकारी बैठकको निष्कर्ष।
एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्न नेदरल्यान्ड्स गएको नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्कने।
हस् त यसले यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0905 25 574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गरिनेछौँ। यतिन्जेलसम्म परिवृद्धिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन ओजाजीलाई धन्यवाद दिँदै समाचार प्रस्तुत सहकर्मी चुडामणि अरियालसँगै म ओम प्रकाश पाण्डेलाई पनि बिदा दिनुहोस्। हस्त नमस्कार।
Admission open, admission open, admission open. CTE, BTE.